आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
संसार हाम्रो घर होइन, एक दिन माटोमा मिल्नु पर्छ। लिने Oh,
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
साँच्चै नै यो संसार हाम्रो घर होइन, हामी त केवल दुई दिनको पाहुना मात्र हौ। बाफ जस्तै उडी जान्छ हाम्रो जीवन, अवश्य हराएर विलीन हुन्छ, तर परमेश्वरको वचनले भन्दछ मृत्यु पछि पनि जीवन छ। जसले ख्रीष्ट येशूलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाता भनी विश्वास गर्दछ।
श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाईँ सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी प्रेरित सात अध्याय 53 पददेखि 8 अध्याय 25 पदसम्म अध्ययन गर्नेछौ। अघिल्लो दिनमा हामीले देख्यौं कि स्तिफनसले आफ्नो भाषणमा अब्राहमदेखि यहोशूसम्मको सम्पूर्ण इतिहास बताए, उसले कसरी परमेश्वरको विरूद्ध इसरायलीहरू विद्रोही भए भन्ने कुरा देखाए। अन्तिममा स्तिफनस त्यस समयका धार्मिक अगुवाहरूलाई बागी विद्रोहीको रूपमा दोष लगाउँछन्। म प्रेरित सात अध्याय 51-53 पद पनि पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, हे हट्टी मानिसहरू, कठोर हृदय र बहिरा कान भएका हो, तपाईँहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ। तपाईँका पुर्खाले जस्तो गरे तपाईँहरू पनि त्यस्तै गर्नुहुन्छ। अगम वक्ताहरूमध्ये कुन चाहिँलाई तपाईँहरूका पुर्खाहरूले सताएनन्? उनीहरूले धार्मिक जनहरूको आगमन अघिबाटै घोषणा गर्ने सबैको हत्या गरे। उहाँलाई तपाईँहरूले विश्वासघात गर्नुभयो र उहाँको हत्या गर्नुभयो। यी सबैलाई मारे जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईँहरू चाहिँ उहाँकै विश्वासघातक र ज्यानमारा हुनुभएको छ। स्वर्गीय दूतले सुम्पिएको व्यवस्था तपाईँहरूले पाउनुभयो तर त्यसको पालन गर्नु भएन। अनि हामी अगाडि देख्छौ, स्तिफनसलाई मारिन्दछ। तिनी मण्डलीको सबभन्दा पहिले शहीद भए र उही समयमा सात अध्यायको आखिर खण्डमा टार्ससको साउलको बारेमा परिचय गराएको छ। प्रेत सात अध्याय 54 पदमा लेखिएको छ, जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रिसले दारा किट्न लागे। हेर्नुहोस् त, स्तिफनसले यो भाषण दिएकोमा यहुदी अगुवाहरूले कति धेरै गरी स्तिफनसलाई घृणा गरे। 55 पदमा, तर तिनले चाहिँ पवित्र आत्माले भरिएकन स्वर्गतिर एकटक लाएर हेरे र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहेको देखे। जबकि परमेश्वर आत्मा हुनुभएकोले गर्दा कसरी त्यहाँ परमेश्वरको दाहिने बाहुली हुन सक्छ? किनभने परमेश्वरको दाहिने हातमा बाहुलीमा वा बाहुलीले विशिष्टताको र आदर सम्मानको स्थानको संकेत गर्दछ। परमेश्वरले येशूलाई प्रतिज्ञा गर्नुभएको थियो, उहाँले तिनलाई महिमित गर्नुहुनेछ र त्यस्तो नाम दिनुहुनेछ जुन नाउँ हरेक नाउँ भन्दा उच्चको छ। येशू ख्रीष्ट उठाइनु भएको छ, उहाँ परमेश्वरको दाहिने बाहुलीमा हुनुहुन्छ। हेब्रू 1:3 पदमा हामीलाई भनिएको छ, पापको शुद्ध गर्नुहुँदा उच्च स्थानमा महामहिमको दाहिने बाहुलीपट्टि विराजमान हुनुभयो। उहाँ परमेश्वरको दाहिने हातमा बस्नुहुने तथ्यले यो तथ्यको बताउँदछ कि उहाँको उद्धारको काम पूरा गरिसकियो। हाम्रो उद्धारको काम पूरा भयो, तर यसको मतलब यो होइन कि उहाँ अझै पनि हाम्रो पक्षमा काम गरिरहनु भएको छैन। यहाँ उहाँ उभिरहनु भएको छ र आफ्नो पहिलो शहीदलाई ग्रहण गर्न तयारी हुनुहुन्छ। 56-58 पदमा भनिएको छ, तिनले भने, हेर स्वर्गीय उग्रेको म देख्छु र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनु भएको म देख्छु। तर तिनीहरू उच्च स्वरले कराई उठे र आफ्ना आफ्ना कान थुने र तिनीहरू एकसाथ तिनीमाथि झम्टे। तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे र तिनीमाथि ढुङ्गा बर्साए र साक्षीहरूले आफ्ना वस्त्रहरू साउल नाउँ भएको एउटा युवकका खुट्टानेर राखे। मित्र, यी दुई जवान केटाहरू स्तिफनस र टार्ससको साउल दुवै एकसाथ पहिलोपल्ट यहाँ छन्। खालि एकपल्ट र यो अन्तिम समय थियो तिनीहरू एकै साथमा भएको वा एकै साथमा हुने कुरा। तिनीहरू आपसमा शत्रुतामा छन्, तिनीहरू क्रुसको विपरीत दिशामा उभिएका छन्। 59-60 भनिएको छ, जसै तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए तिनले प्रार्थना गरे, हे प्रभु येशु मेरो आत्मालाई ग्रहण गर्नुहोस्। तिनले घुँडा टेकेर ठूलो स्वरले कराएर भने, हे प्रभु यो पापको दोष यिनीहरूलाई नलागोस्। यति भनेर तिनले प्राण त्याग गरे। स्तिफनस सुत्छन् वा आराम गर्न जान्छन्। येशूले उसको शरीरलाई पुनर्स्थापनको लागि पुनरुत्थानको पर्खन निन्द्रामा राख्नुहुन्छ र उसको आत्मा ख्रीष्टको उपस्थितिमा जान्छ जो उसलाई भेट्न उभिरहनु भएको छ। स्तिफनस नै प्रभु येशू कहाँ हुनलाई जान मण्डली वा चर्चको पहिलो शहीद हुन् वा प्रभु येशू ख्रीष्ट कहाँ जाने मण्डली वा चर्चको पहिलो शहीद हुन्। त्यस दिनमा त्यहाँ एकजना जवान व्यक्ति थियो जो फरिसी थिए। तिनी टार्ससका साउल थिए अनि तिनले सोचे कि तिनीसँग हरेक कुरा थियो। तिनले स्वर्गतिर हेरे जब स्तिफनसले भने कि तिनले स्वर्गीय खोलेको देखे। मलाई लाग्छ साउलले बडो उत्कट इच्छाले माथि स्वर्गतिर हेरे र भने, म त्यो कुरा देख्न चाहन्छु जुन स्तिफनसले देखे, मसँग रित्तो हृदय छ। स्तिफनस साउलको निम्ति महान साक्षी वा गवाही दिए। स्तिफनस नै एक थिए, म विश्वास गर्छु, जसले साउललाई दमिश्कको बाटोमा प्रभु येशूको प्रकटको लागि तयार पारेका थिए, जुन हामी पछिबाट देख्नेछौ। आउनुहोस् प्रेरित 8 अध्यायतिर पनि हामी प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ कुशको नपुसकको विश्वासमा मन परिवर्तन। मित्र, अहिले हामी प्रेरितको पुस्तकको मुख्य खण्डमा आइपुगिसकेका छौं। तपाईँलाई यादै होला हामीले प्रेरित 1:8 महाआदेश अनुसार यो प्रेरितको पुस्तकलाई विभाजन गरेको थियौं। सबभन्दा पहिले तिनीहरूले यरुसलेममा गवाही दिनु पर्दथ्यो। अहिले हामी यहुदिया सामरियामा प्रेरितहरूबाट पवित्र आत्माद्वारा प्रभु येशु ख्रीष्टको कामको देख्छौ। यो प्रेरितको यो खण्डमा अध्याय 8-12 पर्दछ। अहिले 7 अध्यायले अति नै असाधारण दृश्य सहित अन्त भयो। यो 7 अध्यायले दुई जवान केटाहरूको उल्लेख गर्दै अन्त गरियो जससँग प्राचीन मण्डलीमा महान प्रभाव थियो। त्यो मध्ये एकजना चाहिँ डिकन स्टिफन थिए, जसले आफ्नो जीवन प्रभुको लागि दिएका थिए। तिनी मण्डलीको सबभन्दा पहिलो शहीद थिए। अनि अर्को जवान केटो चाहिँ टार्ससको साउल नाम गरेका फरिसी थिए, जो स्तिफनसलाई ढुङ्गाले प्रहार गरी मार्ने काममा एक दोषी थिए। त सबभन्दा पहिले यो 8 अध्यायमा देख्छौ साउल मण्डलीको मुख्य सताउने खेदो गर्ने व्यक्ति बन्छन् र मण्डलीहरू छरपट छरि जान्छन्। 8 अध्यायको 1 पदमा भनिएको छ, तिनको हत्यामा साउल पनि सहमत थिए। त्यसै दिन यरुसलेममा भएका मण्डलीको विरूद्धमा ठूलो सतावट शुरू भयो र प्रेतहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाको इलाकातिर छरपष्ट भए। साउलले स्तिफनसको सतावटमा र हत्यामा अगुवाई गरिसकेका थिए र गरिरहेका थिए। अहिले यो जवान मानिस टार्ससको साउल अचम्म परेका थिए जब तिनले स्तिफनसको अनुहार देखे। स्तिफनसले स्वर्गीयतिर हेरिरहेका थिए र उसले परमेश्वरको दाहिने हाततिर विराजमान हुनुभएको प्रभु येशूलाई देखे। जवान साउलले पनि माथि स्वर्गीयतिर हेरे, तिनले केही पनि देखिनन्। म विश्वास गर्छु तिनले केही कुरा देख्ने अति नै धेरै लालसा गरेथे। तिनले केही कुरा केही समय पछि देख्नेछन्। म विश्वास गर्छु कि स्तिफनस नै एक हुन् जसले दमिश्कको बाटोमा प्रभु येशूको प्रकटको लागि यो साउललाई तयार गरेको थियो। साउल मण्डलीको मुख्य खेद गर्ने व्यक्ति बन्छन्। यसले गर्दा मण्डली चारैतिर छरपट छरि गयो र वास्तवमा तिनले यसो गर्ने काममा मण्डलीको पक्षमा साथ दिइरहेका थिए। ती सबै विश्वासीहरू यरुसलेममा बसिसकेका थिए। अनि मलाई लाग्दैन कि यदि टार्ससको साउलको नेतृत्वमा सतावट र खेदो नगरेको भए तिनीहरू यरुसलेमबाट कहीँ जानेथे। यहुदिया र सामरिया अर्को क्षेत्र
वा इलाकाहरू थिए जुनमा प्रभुले तिनीहरूलाई गवाहीको निम्ति प्रवेश गर्नलाई भन्नुभएको थियो। यहुदिया यरूशलेमको चारैतिरको स्थान थियो र सामरिया चाहिँ यरूशलेमको उत्तरमा पर्दछ। अहिले यी दुई ठाउँहरूमा विश्वासीहरू छरी गए। अनि दुई पदमा भनिएको छ, भक्तजनहरूले स्तिफनसलाई लगेर गाडे र तिनको निम्ति ठूलो विलाप गरे। मित्र, म ख्रिस्टियन लास दफनको बारेमा केही टिप्पणीहरू बनाउन चाहन्छु। यहाँ आज त्यहाँ हामी कहाँ त्यस्ता प्रश्नहरू आउँदछन् कि ख्रिस्टियनहरूको निम्ति लासलाई जलाउने काम गलत हो या सही। मित्र, यसको विरूद्धमा बाइबलमा केही भनिएको छैन। ख्रिस्टियनको लास जलाउने कामद्वारा आफ्नो उद्धार गुमाउने छैन, तर ख्रिस्टियनको लास गाड्ने काम, दफाउने काम चाहिँ जमीनमा बिउ छर्ने वा रोप्ने काम जस्तै हो। यो चाहिँ शरीरलाई आराम गर्न वा सुत्न होटेलमा राखेको जस्तै हो, ताकि पुनरुत्थानसम्म यो त्यहाँ आराम गर्न सक्छ वा सुत्न सक्छ। मित्र, यही नै तरिकामा पहिलो थिस्लोनिकी चार अध्यायमा पाउल भन्छन्। पहिलो कोरन्थीको 15 पदमा पाउल शरीरलाई बिउको रूपमा बताउँछन्, तपाईँ बिउ छर्न वा रोप्न भन्दा पहिले वा अघि जिउलाई जलाउनुहुन्न, न तपाईँ कुनै व्यक्तिलाई होटलमा वा ओछ्यानमा सुत्न लगाउन भन्दा पहिले जलाउनुहुन्छ। भूमिमा शरीरलाई बिउलाई झैं रोप्ने वा छर्ने काम एक गवाही हो, साक्षी हो, अर्थात भविष्यको पुनरुत्थानमा तपाईँको विश्वासको प्रमाण। निसन्देह स्टेफनसको शरीर भयानक रूपले अति नै नराम्रो गरी विकृत गरिएको थियो। अनुहारलाई कुरूप बनाइएको थियो त्यो ढुङ्गा प्रहारले, किनभने अति नै ठूलो भीड़ले तिनलाई ढुङ्गाले हानेर मारेका थिए। भक्तजनहरूले उसलाई मायालु भावमा लगेर जमीनमा उसलाई गाडे, जस्तो कि तपाईँ बिउ रोप्नुहुन्छ वा छर्नुहुन्छ। स्टेफनस ख्रिस्टको उपस्थितिमा गए, जो उसलाई स्वर्गीयमा पर्खिरहनु भएको थियो। उसको शरीर जमीनमा पुनरुत्थानको प्रतीक्षा गर्न गयो, आत्मा चाहिँ प्रभुसँग हुनलाई गयो। पहिलो कोरन्थी 15 अध्याय 42 44 पदमा मरेकाहरूको पुनरुत्थान पनि त्यस्तै हो। विनाशमा त्यो छरिन्छ, अविनाशमा बिउताइन्छ। अनादरमा त्यो छरिन्छ, तेजमा बिउताइन्छ। प्राकृतिक शरीरमा छरिन्छ, आत्मिक शरीरमा बिउताइन्छ। प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि हुन्छ। म देख्दिन कि शरीर जलाउने कामले यो विचारको प्रदर्शन गर्दछ, बरु यो वास्तविक ख्रिस्टियन दफनाउने कामको तस्विर हो। तीन पदमा भनिएको छ, तीन पदमा, तर साउले चाहिँ घर घरमा पसेर मण्डलीलाई सम्हार गरिरहेका थिए, तिनी पुरूष र स्त्रीलाई घिस्याउँदै लगी झ्यालखानमा हालिदिन्थे। मित्र, यो मानिस पूर्ण जोशले भरेका व्यक्ति थिए, यो कुराको याद राखौं। तिनले पछिबाट आफ्नै बारेमा लेखे, जोशको विषयमा हो भने म मण्डलीलाई सताउने थिएँ। अनि चार पदमा भनिएको छ, जब ती छरपट भएकाले चारैतिर गएर प्रचार गरे। हेर्नुहोस्, यहाँ हामी सतावटको प्रभावको देख्छौ। वास्तवमा यसले मण्डलीलाई बाधा दिएन, बरु मण्डलीको कामलाई झन अगाडि बढ़ायो। पछिबाट रोमको कैदमा तिनी थुनामा परेपछि यही किसिमको गवाई दिए। फिलिपी 1:12 पदमा भन्छन्, अब ए भाई हो, मलाई आइलागेका कुराहरू सुसमाचारकै उन्नतिको निम्ति ती भएका हुन् भनी तिमीहरूले जान भन्ने म चाहन्छु। भनिएको छ, तब ती छरपट भएकाले चारैतिर गएर वचन प्रचार गरे। अनि हामी देख्छौ अगाडि कि फिलिप स्टिफनसको मृत्युपछि मुख्य गवाई बन्दछन्। हामीलाई अहिले दोस्रो डिकनलाई परिचय गराएको छ, जसलाई परमेश्वरले अद्भुत तरिकामा प्रयोग गर्नुभयो। 5 पदमा भनिएको छ, फिलिप चाहिँ सामरियाको एउटा शहरमा गएर तिनीहरूलाई ख्रिष्ट प्रचार गरे। प्रभु येशूले भन्नुभएको थियो, तिनीहरू उहाँको गवाई यरूशलेममा, यहुदियामा र सामरियामा हुनुपर्छ। अहिले सुसमाचार सामरियामा गइरहेको छ। 6 पदमा भनिएको छ, फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए। मित्र, स्टिफनससँग पनि चिन्ह र आश्चर्य कर्महरू गर्ने वरदान थियो, अनि उही कुरा फिलिपमा पनि देख्छौ। अनि 7 पदमा हामी पढ्छौ, किनकि धेरैजनाबाट अशुद्ध आत्माहरू ठूलो स्वरले चिच्याउँदै निस्कन लागे र धेरैजना पक्षघातका रोगीहरू लंगड़ाहरू पनि निको पारिए। अनि 8 पदमा भनिएको छ, यसरी त्यस शहरमा ज्यादै आनन्द भयो। अहिले सुसमाचार सामरियामा पनि आयो। फिलिपलाई सामरियामा राम्ररी ग्रहण गरियो र त्यहाँ शहरमा सुसमाचारले ज्यादै आनन्द ल्याउँदछ। अहिले मण्डली अति नै धेरै गरेर बढ़िरहेकोले गर्दा यहाँ त्यस्ता मानिसहरू पनि मण्डलीमा आइरहेका थिए जो वास्तवमा सत्य विश्वासीहरू थिएनन्। यद्यपि तिनीहरू वास्तवमा अविश्वासीहरू भए तापनि तिनीहरूले आफ्नो मुखले विश्वास गरी तोपलेका थिए। अहिले हामी त्यस्ता बोक्रे मानिसहरूलाई भेट्छौं, ती मध्ये एकजना हो जादुगरी सिमोन। 9 पदमा भनिएको छ, सिमोन नौ भएको एकजना मानिस त्यहाँ थियो, त्यसले अगाडिदेखि नै त्यस शहरमा जादुगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो र आफूलाई मै हुँ भनी ठान्दथ्यो। अनि 10:11 पदमा भनिएको छ, त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, यो मानिस परमेश्वरको त्यो शक्ति हो जसलाई महाशक्ति भनिन्छ, तिनीहरूले त्यसलाई मान्थे किनभने धेरै समयदेखि त्यसले आफ्नो जादुगरीले मानिसहरूलाई आश्चर्यचकित पारिरहेको थियो। यो सिमोन जादुगरले आफैलाई आफ्नो जादु टुना मुनाको शक्तिले एक महान व्यक्तिको रूपमा स्थापित गरिराखेको थियो। त्यहाँका मानिसले सोचे कि सिमोन जादुगर तिनीहरूको निम्ति एक प्रकारको देवता थियो। अनि बाह्र पदमा हामी पढ्छौं, यस प्रकार लेखिएको छ, तर जब तिनीहरूले परमेश्वरको राज्य र येशु ख्रिस्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे तब पुरूष र स्त्रीहरूले बप्तिस्मा लिए। फिलिपले सामरियामा सुसमाचार प्रचार गरेर धेरै पुरूष र स्त्रीहरूले विश्वास गरे। अहिले सिमोन जादुगर पनि फिलिपसँग सम्पर्कमा आए अनि यो देखिन्छ कि फिलिपको सेविकाईमा तिनले विश्वासको स्पष्टीकरण वा स्वीकार बनाए। म विश्वास गर्छु कि यो सिमोन मण्डलीमा पहिलो धर्मको व्यापारी थिए, तर तिनको वास्तविकता केही समयमा देखा पर्यो। तिनको असलियत केही समयमा देखा पर्दछ। फिलिपको सेविकाई मुनि सामरियामा आत्मिक जागृतिको अवधिमा उसले विश्वासी भएटो पल्यो बोक्रे बनेर। अनि तेह्र पदमा भनिएको छ, सिमोन आफैले पनि विश्वास गर्यो, त्यसले बप्तिस्मा लियो र त्यो फिलिपसँग लागिरह्यो र चिन्हहरू ठूला ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। सिमोनले विश्वास गरी टोपल्छ र बप्तिस्मा पनि लिन्छ, साथै तिनी फिलिपको साथी पनि बन्छ। तपाईँ निश्चय नै सोच्नुहुन्छ कि तिनी वास्तविक सत्य परमेश्वरको सन्तान थिए, तर तिनी वास्तवमा हृदय परिवर्तन गरी विश्वासमा आउने व्यक्ति थिएनन्। तिनी नक्कली बोक्रे थिए। हामी देख्छौ कि त्यहाँ अरूहरू पनि छन् जो विश्वासीहरू हुँ भनी भएटो पल्छन्, तर तिनीहरू नयाँ जन्म पाएका जनहरू होइन। तिनीहरूले येशूलाई जान्दछन्, तिनीहरू चर्चमा जान्छन्, तर तिनीहरू उद्धार पाएका जनहरू होइन। यद्यपि तिनीहरू पानीमा बप्तिस्मा पाए पनि तिनीहरू वास्तविक रूपमा उद्धार पाएका जन होइनन्। मित्र, यस्ता मानिसहरू आज हामी देख्न सक्छौ, धेरै छन् त्यहाँ। पौल दोस्रो कोरन्थी 13:5 पदमा भन्छन्, तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देऊ। मित्र, आफैलाई जाँच्ने काम अति नै असल हो र हेरौं कि हामी विश्वासमा छौं या छैनौं। यो सिमोन जादुकरले सम्पूर्ण बाहिर देखावटी एक विश्वासले गर्नुपर्ने बाहिरी कामहरू गरेका थिए। तिनले भने कि तिनले येशूमा विश्वास गरे, त्यसकारण तिनलाई बप्तिस्मा दियो, तर यो सत्य विश्वास थिएन। मित्र, अनि 14-16 पदमा हामी पढ्छौं, सामरियाका मानिसहरूले परमेश्वरको वचन ग्रहण गरे भन्ने सुनेर यरूशलेममा रहेको प्रेतहरूले पत्रुस र युहन्नालाई तिनीहरू कहाँ पठाए। उनीहरू त्यहाँ आएर तिनीहरूले पवित्र आत्मा पाउन् भनेर तिनीहरूका निम्ति प्रार्थना गरे, किनकि त्यतिन्जेलसम्म तिनीहरूमध्ये कुनै माथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो। मित्र, जब प्रेतहरूले सुने कि सामरियामा महान पवित्र आत्माको काम भइरहेको थियो, तिनीहरूले पत्रुस र युहन्नालाई यसको जाँच गर्न पठाए। तिनीहरूले धेरै संख्यामा खाली मुखले मात्र विश्वासी गरी टोपल्ने बोक्रे ख्रिस्टियनहरू देखे, जो वास्तवमा मन परिवर्तन भए नयाँ जन्म पाएका जनहरू थिएनन्। तिनीहरू वास्तवमा उद्धार पाएका जनहरू थिएनन्। तिनीहरूले सम्पूर्ण एक ख्रिस्टियनले गर्नुपर्ने बाह्य धार्मिक कर्महरू, धार्मिक कृत्यहरू मात्र गरिसकेका थिए। मित्र, पानीमा बप्तिस्मा लिने काम र केही धार्मिक कृत्यहरूमा सामेल हुने कामले तपाईँलाई ख्रिस्टियन बनाउँदैन। यसले यो कुराको स्पष्टीकरण गर्न पृष्ठभूमि दिन्छ कि किन सिमोन जादुगरले आफ्नो महानता सामरियाका मानिसहरूमाथि प्रभाव हाल्न सफल भइरहेका थिए। मित्र, तिनले यस प्रकारले आश्चर्य कर्महरू गर्ने कामहरू, चिन्हहरूको कामहरू गर्ने विचारको मन पराउँथे, र ती धेरै मानिसले खालि ती फिलिपद्वारा आश्चर्य कर्महरू देखेर विश्वासी भई टोपलेका थिए, तर वास्तवमा तिनीहरूको हृदय परिवर्तन भएको थिएन। यद्यपि तिनीहरूले बप्तिस्मा लिए तापनि 17 पदमा भनिएको छ, तब उनीहरूले आफ्ना हात तिनीहरूमाथि राखे र तिनीहरूले पवित्र आत्मा पाए। मित्र, यो हुन सक्छ कि फिलिपले सुसमाचारको सम्पूर्ण शर्तहरू र तथ्यहरूको बताएका थिएनन्, या यो पनि हुन सक्छ कि तिनीहरूले ती सुसमाचारको शर्तहरू र तथ्यहरूको स्वीकार गरेनन्। कुरा जेसुकै होस्, अहिले तिनीहरूलाई प्रेतहरूको सहभागितामा ल्याइएका छन् र अहिले तिनीहरू सुसमाचारमा विश्वास गर्छन् र तिनीहरू प्रभु येशु ख्रिस्टमा विश्वास गर्छन्। अहिले परमेश्वरको आत्मा तिनीहरूमा प्रवेश गर्यो। अनि 18-19 पदमा हामी पढ्छौं, अब प्रेतहरूले हात राख्दा पवित्र आत्मा पाइँदो रहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रूपियाँ दिन ल्यायो, मलाई पनि यो शक्ति दिनुहोस् र मैले जोसुकै माथि हात राखिदिएपछि त्यसले पवित्र आत्मा पाओस्। सिमोन वरदानको खरिद्न चाहन्थ्यो, किन? किनभने यो मानिस धर्मको व्यापारी थिए, बेमान तरिकामा पैसा कमाउने धर्मको व्यापारी थिए। तिनी यसलाई फाइदा र नाफाको निम्ति प्रयोग गर्न चाहन्छन्। मित्र, यो अति नै दुःखलाग्दो कुरा हो। 20:21 पढ्छौं, तर पत्रुसले भने, तेरो रूपियाँ तसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रूपियाँले किन सकिन्छ भनी तैले विचार गरिस्। त्यस विषयमा न त तेरो केही भाग छ न केही हिस्सा नै छ, किनकि परमेश्वरको सामुन्ने तेरो हृदय ठिक रहेनछ। मित्र, यो नै एक कारण हो कि यो मानिस वास्तविक रूपमा मन परिवर्तन भएको सत्य ख्रिस्टियन विश्वासी थिएन। सिमोन पत्रुस घोषणा गर्दछन् कि तिनको हृदय परमेश्वरसँग ठिक छैन। तिनी सत्य विश्वासी र उद्धार पाएका जन थिएनन्। तिनको ठूलो रूचि नै रूपियाँ पैसामा थियो। त्यही नै यो मानिसको निम्ति महत्वपूर्ण कुरा हो। आज पनि यो कुरा धेरैको निम्ति सत्य हो। 22-23 पदमा भनिएको छ, यसकारण तेरो आफ्नो यस दुष्टताको निम्ति पश्चाताप गर अनि प्रभुमा प्रार्थना चढा र सायद तेरो हृदयको यस्तो विचार क्षमा होला, किनकि म देख्दछु त तिक्तताले भरेको छस् अनि अधर्मको बन्धनमा छस्। ओ मित्र, यो कड़ा चेतावनी हो। अनि 24 पदमा हामी पढ्छौं, तब सिमोनले भन्यो, तपाईहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस् र तपाईहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्। हेर्नुहोस् त, यो सिमोन जादुगर उद्धार पाउनको निम्ति प्रार्थना गर्न सक्दैनन्। तिनी यही नै विन्ती गर्छन् कि कुनै पनि हान्ति नोक्सानीको भएन कुरा उसमा नघटोस्। मित्र, हामी जान्दैनौ यो मानिस प्रभुमा सत्य विश्वासमा आए वा आएनन्। 25 पदमा हामी पढ्छौ, अनि तिनीहरूले गवाई दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीका धेरै गाउँमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरुसलेममा फर्के। मित्र, सुसमाचारले आफ्नो यात्राको पृथ्वीको अन्तसम्म आरम्भ गरिसकेको छ। यो यरुसलेममा आरम्भ भयो, प्रेरितहरू त्यहाँ थिए र मण्डली स्थापित भयो, अनि यो यहुदिया हुँदै सामरियामा सरियो र अनि चाँडै नै केन्द्र स्थानको लागि अन्टियोकतिर सर्नेछ। त्यसपछि यो एफिससमा सर्नेछ, पछिबाट यो अलेक्जेन्ड्रियामा र त्यसपछि रोममा सर्नेछ। आज मलाई लाग्दैन कि चर्च वा मण्डलीको कुनै विशेष केन्द्र छ। यो पृथ्वीको अन्तिमसम्म गइसकेको छ र गइरहेको छ। मित्र, म विश्वास गर्छु कि पृथ्वीको अन्तिमसम्म सुसमाचार पुर्याउने पहिलो साधन रेडियो हो र यसले निरन्तर यो काम जारी राखेको छ। यसको निम्ति प्रार्थना गर्नुहोला। अर्को दिनमा हामी फिलिपद्वारा इथोपिया अर्थात कुशको नपुस्तक प्रभुमा मन परिवर्तन गरी विश्वासमा आएको देख्छौ। प्रभु आफ्नो वचनाध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।